नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा यहाँलाई हार्दिक स्वागत गर्दछौं। प्राविधिक साथी राजु थापा र म श्रीया नेपाल। आज मिति 2082 साल फागुन 20 गते बुधबार, चैत कृष्ण पक्ष प्रतिपदा तिथि, तदनुसार मार्च 4 तारीक सन् 2026, नेपाल सम्बत 1146। आज राजधानीबाट प्रकाशित विभिन्न दैनिक पत्र पत्रिकामा फरक फरक शीर्षकमा खबरहरू छापिएका छन्। गोर्खापत्र दैनिकको अग्रपृष्ठको खबरबाट कार्यक्रमको शुरूआत गर्दैछौ। हिउँ छिचोलेर मतदाता गाउँमा शीर्षकमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। कर्णालीका हिमाली जिल्ला हुम्ला र डोल्पाका 24 निर्वाचन स्थलमा प्रतिनिधि सभा सदस्य निर्वाचनका सामग्री नेपाली सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको छ। तीन दिन लगाएर नेपाली सेनाको हेलिकप्टरले डोल्पाका 20 मतदान स्थल र हुम्लाका 4 मतदान स्थलमा निर्वाचन सामग्री ढुवानी गरेको हो। हेलिकप्टरबाट निर्वाचन सामग्री सहित निर्वाचनमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पुगेका छन्। यी स्थान जिल्ला सदरमुकामबाट निकै टाढा पर्छन्। डोल्पाको डोल्पो बुद्ध गाउँपालिकाका 6, से फोक्सुण्डो गाउँपालिकाका 8 र छर्का तोङसोङ गाउँपालिकाका 6 गरी 20 मतदान स्थलमा हेलिकप्टरबाट गत शनिबारदेखि मंगलबारसम्म निर्वाचन सामग्री ढुवानी गरिएको नेपाली सेनाको उत्तर पश्चिम प्रीतनाले जनाएको छ। यसै गरी हुम्लाको हिमाल पारीको लिमीका 4 केन्द्रमा सोमबार सेनाको हेलिकप्टरबाट ढुवानी गरिएको हो। दुर्गम हिमपात र सुरक्षा संवेदनशीलताका कारण यी स्थानमा हेलिकप्टरबाट निर्वाचन सामग्री ढुवानी गरिएको सेनाले जनाएको छ। साथै मतदान सकिएपछि मतपेटिका तथा खटिएका कर्मचारीलाई पनि हेलिकप्टरबाट फिर्ता ल्याइनेछ। हुम्ला र डोल्पाका साथै मोगुका केही मतदान केन्द्रका मतपेटिका पनि सेनाको हेलिकप्टरबाट फिर्ता ल्याइने जनाइएको छ। यसै गरी हिमाली जिल्लाको उत्तरी भेगमा पर्ने मुगुम कार्मारोङ गाउँपालिकाको मुगु गाउँको मतदान केन्द्रमा 12 हिँडेर कर्मचारी मतदान केन्द्रमा पुगेका छन्। जिल्लाको माथिल्लो मुगु गाउँको वडा नम्बर 2 पर्ने जनजागृति मतदान केन्द्र सड़क सञ्जालमा नजोड़िएको हुँदा उक्त केन्द्रमा कर्मचारीले मतपत्र लगायतका निर्वाचन सामग्री बोकेर मतदान स्थलसम्म पुग्न 12 लगाएका हुन्। यही फागुन 21 गते हुने प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मुगु जिल्लाको दुर्गम क्षेत्रमा पर्ने जनजागृति केन्द्रमा खटिने कर्मचारी सुरक्षाकर्मीले आफै मतपत्र लगायत अन्य मतदान सामग्री बोकेर केन्द्रसम्म पुग्न 12 लागेको मतदान अधिकृत होमराज गुरूङले जानकारी दिनुभयो। उता हुम्लाको उत्तरी नामखा गाउँपालिका 6 हिमाल पारीको गाउँ लिमीका मतदाता न्यालु लेकमा जमेको हिउँ छिचोल्दै मतदान केन्द्रमा पुगेका छन्। फागुन 21 गतिको प्रतिनिधि सभा सदस्य निर्वाचनमा मतदान गर्नका लागि लिमीका मतदाता सिमकोटबाट सेलीवाङसम्म गाडीमा र त्यहाँबाट पैदल हिँडेर लिमी पुगेका हुन्। हिउँ छिचोलेर मतदाता गाउँमा गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ। सरकारले निर्वाचन सुरक्षाका सबै प्रबन्ध तयार भएको जनाएको छ। नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा छापेको छ। मुलुकभरका सबै मतदान स्थलमा सुरक्षाकर्मी पुगिसकेको र उनीहरूले तोकिएको जिम्मेवारी सम्हालेको गृह मन्त्रालयले जनाएको छ। गृह प्रवक्ता आनन्द काफ्लेका अनुसार सुरक्षाकर्मीहरू आफू खटिएको मतदान स्थलमा बुथ निर्माणमा जुटिरहेका छन्। मुलुकभरका सम्पूर्ण निर्वाचन स्थलमा सुरक्षाकर्मी पुगेका छन्। निर्वाचनको मिति घोषणा भएदेखि नै चुनौतीको पाटा पक्षमध्ये महत्वपूर्ण ठानिएको एक थियो मौसमको खराबी, तर मतदानको दिन देशभरको मौसम पूर्ण रूपमा सफा रहने पूर्वानुमान गरिएको छ। केही भाग धुम्म देखिएको मौसम तुवालोका कारण भएको र त्यसले निर्वाचनमा असर नगर्ने मौसमविदहरूले जनाएका छन्। बुधबार र बिहिबार वर्षाको सम्भावना छैन, नयाँ सिस्टम आउने पनि देखिँदैन, मौसमविद हरिप्रसाद दाहालले भन्नुभयो। कोशी बागमती र गण्डकी प्रदेशका पहाड़ी र हिमाली भूभागमा आंशिक बादल लाग्नेछ। बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। बिहान तराई भूभागका केही स्थानमा हुस्सू रहनेछ। मतदानको तयारी अन्तिम चरणमा, मतदान केन्द्रमा कड़ाई उपशीर्षकमा पनि नयाँ पत्रिका दैनिकले खबर बनाएको छ। निर्वाचन आयोगका सूचना अधिकारी सुमन घिमिरेका अनुसार मतदान केन्द्रमा मतदाताले मोबाइल लिएर जान पाउँदैनन्। सलाई, लाइटर, एसिड जस्तो प्रज्वलनशील पदार्थ र क्यामेरा पनि लान पाइँदैन। मादक पदार्थ वा नशालु पदार्थ सेवन गरेको व्यक्ति मतदाता भए पनि मतदान केन्द्रमा प्रवेश गर्न पाउँदैन। कुनै दलको प्रचार सामग्री लान पाइँदैन। उम्मेद्वारले मत माग्न पाउँदैन। प्रचार सम्बन्धी कुनै गतिविधि गर्न पाउँदैन। मतदान केन्द्रको परिसरभित्र मतदाता प्रभावित पार्न खोजे नियन्त्रणमा लिने व्यवस्था गरिएको छ। अर्काको नाममा फर्जी मतदान गर्ने विरूद्ध उम्मेद्वार, निर्वाचन प्रतिनिधि र अन्य मतदाताले उजुरी गर्न पाउने र त्यसरी फर्जी मत हाल्नेलाई तत्काल 25,000 जरिवाना गराउने व्यवस्था छ। मतपत्र, मतपेटिका वा अन्य निर्वाचन सामग्री खोस्न, लुट्न, कब्जा लिन, खोल्न र नष्ट गर्न खोजे 1,00,000 रूपियाँसम्म जरिवाना वा 2 वर्षसम्म कैद वा दुवै सजाय हुने निर्वाचन आयोगले जनाएको छ। हरेक मतदान स्थलमा आकस्मिक उपचारका लागि एमबीबीएस चिकित्सक सहितको स्वास्थ्य टोली खटाइनेछ। स्वास्थ्य, एम्बुलेन्स र थप अन्य जनशक्ति पनि ब्याकअपमा राखिनेछ। निर्वाचन अवलोकन गर्न भारत, भूटान, बंगलादेश, श्रीलंका, मालदिव्स, मलेसिया, इण्डोनेसिया र रसियाबाट प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरू आइपुगेका छन्। निर्वाचनको सुरक्षा तयारी पूरा, प्रदेशदेखि ओडा तहसम्मै सर्वदलीय बैठक सकियो, बुथ निर्माण तीव्र, मतदानको तयारी अन्तिम चरणमा, मतदान केन्द्रमा कड़ाई, नयाँ पत्रिका दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। ट्रान्जिटमा अलपत्र नेपालीको उद्धार टोली बन्यो शीर्षकमा अन्नपूर्ण पोस्टले खबर छापेको छ। परराष्ट्र मन्त्रालयले मध्य पूर्वमा रहेका नेपालीहरूको सुरक्षाका साथै उद्धारका लागि समन्वय गर्न आपतकालीन उद्धार टोली गठन गरेको छ। परराष्ट्र मन्त्रालयका सहसचिव रामकाजी खड्काले परराष्ट्र सचिवको संयोजकत्वमा बहुसरोकारवाला आपतकालीन उद्धार टोली गठन गरिएको जानकारी दिनुभयो। मन्त्रालयमा गठन गरिएको यो टीमले ट्रान्जिटमा फँसेका नेपालीहरूको उद्धारका लागि समन्वय गर्नेछ। सरकारवाला निकायहरूबीच अन्तर निकाय समन्वय गर्ने उद्धारका लागि आवश्यक र उपयुक्त कदम चाल्न सरकारलाई सुझाव दिने तथा अन्तर्राष्ट्रिय संस्थाहरूसँग समन्वय गर्नेछ। ट्रान्जिटमा अलपत्र नेपालीको उद्धार टोली बन्यो अन्नपूर्ण पोस्टले खबर छापेको छ। तपाईं तिबेला दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ। अब एकैछिन विज्ञापन।
सजिलो अनलिमिटेड प्याक सबै थोक एकै साथ, प्रिपेड होस् या पोस्टपेड सबैको लागि छ यो प्याक, हरेक पल उपयोगी, हरेक पल खास।
सजिलो अनलिमिटेड रु 699 देखि रु 1999 सम्मको प्याकहरू उपलब्ध छन्। छानी छानी लिनुहोस्। यो प्याक खरिद गर्न *14**2# गरी वा एनटी एपबाट पनि सजिलै लिन सकिन्छ।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा पुनः स्वागत छ। अब विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका बाँकी खबरहरू। निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा, 1.25 करोड़ भन्दा बढ़ी नागरिक भोट हाल्न आतुर, देशभर 23,000 भन्दा बढ़ी मतदान स्थल तयार शीर्षकमा नेपाल समाचार पत्रले खबर बनाएको छ। भोलि बिहिबार हुने प्रतिनिधि सभाको निर्वाचनका लागि सम्पूर्ण तयारी पूरा भइसकेको निर्वाचन आयोगले जनाएको छ। आयोगका कार्यवाहक प्रमुख रामप्रसाद भण्डारीले स्वच्छ, धाँधली रहित र विश्वसनीय वातावरणमा निर्वाचन गराउन सम्पूर्ण तयारी पूरा भइसकेको बताउनुभयो। उहाँले विषम परिस्थितिमा हुन लागेको निर्वाचनमा ढुक्कका साथ मतदान गर्न आग्रह पनि गर्नुभयो। यसपटकको निर्वाचनमा 96,63,358 पुरूष र 92,40,131 महिला र 200 अन्य गरी 1,89,03,600 89 मतदाता रहेका छन्। नेपाल समाचार पत्रको खबर हो यो। सर्वोच्च सिंहदरबार र प्रहरी कार्यालय जलाउने 13 जना विरूद्ध मुद्दा, अरबौंको क्षति दावी शीर्षकमा नेपाल समाचार पत्रले नै खबर बनाएको छ। राज्यका संवैधानिक र प्रशासनिक मुटुमै प्रहार भएको भदौ 24 गतेको हिंसात्मक घटनामा संलग्न 13 जना विरूद्ध अन्तत मुद्दा दर्ता भएको छ। जिल्ला सरकारी वकिल कार्यालय काठमाण्डुले सर्वोच्च अदालत सिंहदरबार तथा विभिन्न प्रहरी कार्यालयमा आगजनी र तोड़फोड़मा संलग्न रहेको आरोपमा उनीहरू विरूद्ध मंगलबार काठमाण्डु जिल्ला अदालतमा आपराधिक उपद्रो र डाका सम्बन्धी कसुरमा अभियोग दायर गरेको हो। काठमाण्डु जिल्ला अदालतका सूचना अधिकारी दीपक अधिकारीका अनुसार अनुसन्धान प्रतिवेदनका आधारमा अभियोग पत्र दर्ता गरिएको हो। घटनालाई राज्यका प्रमुख संस्थामाथिको संगठित आक्रमणका रूपमा व्याख्या गर्दै अभियोजन पक्षले कड़ा सजाय माग गरेको छ। नेपाल समाचार पत्रको खबर हो यो। भोलि हुने निर्वाचनलाई लक्षित गर्दै राजधानीबाट गृह जिल्ला फर्किने मतदाताको संख्या उल्लेख्य रूपमा बढ़ेको छ। विभिन्न पेशा व्यवसाय गर्दै काठमाण्डुमा बसोबास गरिरहेका नागरिकहरू मतदान गर्न आफ्नो थाथलो फर्किन थालेपछि नयाँ बसपार्क, कलंकी, कोटेश्वर लगायतका नाकामा भीड़भाड़ बढ़ेको छ। महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार मंगलबार रातिसम्म झण्डै 5 लाख भन्दा बढ़ी मानिसले उपत्यका छाड़िसकेका छन्। अझै 2 दिन बाँकी रहेकाले यो संख्या उल्लेख्य रूपमा बढ़ने अनुमान गरिएको छ। ट्राफिक प्रहरीका अधिकारीहरूका अनुसार गत निर्वाचनको तुलनामा यसपटक यात्रुको चाप करिब 20-25% बढ़ेको प्रारम्भिक विश्लेषण गरिएको छ। नेपाल समाचार पत्रमै यो खबर पनि छापिएको छ। निर्वाचन र मध्य पूर्व संकटले इन्धन खपत दोब्बर, कारोबार दैनिकले अग्रपृष्ठमा छापेको खबरको शीर्षक हो यो। मध्य पूर्वमा हालै देखिएको संकट र फागुन 21 निर्वाचनका कारण पछिल्लो 3 दिनमा काठमाण्डु उपत्यकामा इन्धन खपत दोब्बरले बढ़ेको छ। नेपाल आयल निगमको थानकोट डिपोबाट सामान्य दिनमा पेट्रोल र डिजेल 750 किलोलिटर आपूर्ति हुने गरेको थियो। पछिल्ला 3 दिन यता भने दोब्बर भन्दा बढ़ीले आपूर्ति गरिएको थानकोट डिपो कार्यालय प्रमुख जगदीश यादवले जानकारी दिनुभयो। अमेरिका र इजरायलले इरानमाथि शनिबार संयुक्त रूपमा सैन्य आक्रमण गरेपछि इन्धन अभाव हुने डर र 21 गते हुने निर्वाचनले गर्दा इन्धन खपत बढ़ेको उहाँको भनाई छ। प्रमुख यादवका अनुसार निर्वाचनका कारण मानिसहरू घर जान लागेकाले माग बढ़ेको अनुमान गरिएको छ। उहाँले भन्नुभयो, काठमाण्डु उपत्यका विभिन्न ठाउँका पेट्रोल पम्पमा लाइन बढ़न थालेपछि हामीले पेट्रोल पम्पसँग जानकारी लिँदा अन्य समयको भन्दा धेरै उपभोक्ताले तेल भर्न थालेर लाइन बढ़ेको जानकारी पाएका छौं। पेट्रोल अभाव भएर पम्पमा लाइन लागेको होइन। निर्वाचन र मध्य पूर्व संकटले इन्धन खपत दोब्बर, कारोबार दैनिकले खबर बनाए। नेपाल आउने तयारीमा रहेका झापाका रत्न सापकोटाले 2 मार्चका लागि टिकट काटेका थिए। मतदान गर्ने र परिवार भेट्ने योजना बुनेका उनको अबको समय युद्धग्रस्त खाड़ीमै बित्ने निश्चित भएको छ। उनी भन्छन्, मतदानकै लागि नेपाल जान लागेको थिए, यस्तो होला भन्ने थाहा पाएको भए अलि अघि नै गइसक्थे। समान पीड़ा लमजुङको सीता नेउपानेको पनि छ। बुधबारको उड़ान रद्द भएपछि पोखरा हुँदै गाउँ पुगेर भोट हाल्ने उनको सपना अधूरै रह्यो। यसपालि मताधिकार प्रयोग गर्छु भन्ने ठूलो धोको थियो, तर परिस्थितिले साथ दिएन, उनले भनिन्। स्याङ्जाका बाबुराम विश्वकर्मा, पोखराका रमेश श्रेष्ठ, इलामका कविन्द्र र सुर्खेतका धनवीर शाही जस्ता हजारौं नेपालीको अहिले एउटै भोगाई छ, उडान रोकिनु भनेको भोट रोकिनु हो। रासोपा निकट नेपाली सम्पर्क विभागका अमर राईका अनुसार उहाँको सम्पर्कमा मात्रै 10 जना त्यस्ता व्यक्ति छन् जो मतदानकै लागि छुट्टी मिलाएर नेपाल आउने तयारीमा थिए, तर अहिले विमानस्थल पुग्न सकेका छैनन्। बन्द आकाशले अधूरै रह्यो भोट दिने सपना, अन्नपूर्ण पोस्टले खबर बनाएको छ। मध्य पूर्वको तनावले अर्थतन्त्रका सबै क्षेत्रमा असर, 16 देशमा बढ़िरहेको तनावले नेपालको पर्यटन, वैदेशिक रोजगार, व्यापार, रेमिट्यान्स र पेट्रोलियम क्षेत्र प्रत्यक्ष प्रभावित हुने नयाँ पत्रिका दैनिकले भित्री पृष्ठमा छापेको खबरको शीर्षक हो। अमेरिका, इजरायल र इरान बीचको युद्धका कारण मध्य पूर्वका 16 देशमा बढ़िरहेको तनावले नेपालको पर्यटन, वैदेशिक रोजगार, व्यापार, रेमिट्यान्स र पेट्रोलियम क्षेत्रमा प्रत्यक्ष प्रभावित भएको छ। नेपालको कुल वैदेशिक व्यापार मध्ये आयातमा मध्य पूर्वको हिस्सा 4.66% र निर्यातमा 1.27% रहेको छ। चालू आर्थिक वर्ष 2082-83 सात महिनामा मध्य पूर्वी देशहरूबाट 52,31,40,48,000 रूपियाँ बराबरको वस्तु आयात भएको छ। सोही अवधिमा निर्यात भने 2,13,24,18,000 रूपियाँ बराबरको भएको छ। सो अवधिमा नेपालले मध्य पूर्व क्षेत्रबाट 50 अर्ब भन्दा बढ़ीको व्यापार घाटा बिहोर्नु परेको छ। त्यस क्षेत्रबाट मुख्य रूपमा सुनचाँदी, तामाको तार, पोलिथिन, पोटासियम क्लोराइड, मादक पदार्थ, मोबिल, कच्चा चाँदी, टेलिभिजन, खरबुजा, फर्नेस आयल, पोलिकार्बोनेट, स्मार्ट फोन लगायतको आयात प्रभावित हुने देखिन्छ। नयाँ पत्रिका दैनिकको भित्री पृष्ठको खबर हो यो। भोलि हुने प्रतिनिधि सभाको निर्वाचनका दिन मध्य पूर्वतर्फको अन्तर्राष्ट्रिय बाहेक आन्तरिक र अन्तर्राष्ट्रिय सबै उडान नियमित हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले एक सूचना जारी गर्दै निर्वाचनका दिन उडान सञ्चालन हुने जानकारी गराएको हो। नयाँ पत्रिका दैनिकको खबर हो यो। बिजुली बत्ती पुग्ने आशामा दार्चुलाका अपिवासी शीर्षकमा कारोबार दैनिकले भित्री पृष्ठमा प्रसंग छापेको छ। टोकी र सोलरको भरमा जीवन बिताउँदै आएका प्रेम सिंह कार्की अहिले 70 वर्ष पुगिसकेका छन्। गाउँको तल चमेलिया नदी कलकल बगिरहे पनि उनीहरूको बस्ती भने अझै अन्धकारमै छ। स्थानीय भाषा चमलेउ चौलानी भनेर चिनिने चमेलिया नदी अपि हिमाल 7,132 मिटरको फेदबाट बग्छ। चमेलिया नदीबाट विद्युत उत्पादन भएको धेरै सुनिए पनि मुहान नजिकैका बस्तीहरू भने उज्यालोबाट वञ्चित छन्। अपि हिमाल गाउँपालिका एकका ल्वाथी, लुम्सा, खाएकोट, भट्टार, गुरूसाङ, सिती, आरूखोड तथा ओडा दुईका घुसा, पाटु, लिथी लगायतका बस्ती अहिले पनि अन्धकारमै छन्। सेतो हिमाल चम्किएर उज्यालोको आभास दिलाए पनि गाउँमा विद्युत नहुँदा स्थानीयको दैनिक जीवन कठिन बनेको छ। जिल्लाको सबैभन्दा विकट क्षेत्र मानिएको दार्चुलाको अपि हिमालमा अहिले भने आशाको किरण देखिन थालेको छ। विद्युतीकरणका लागि हेलिकप्टर मार्फत ट्रान्सफर्मर ढुवानी गरिएपछि स्थानीयमा अब गाउँमा बत्ती बल्ने विश्वास बढ़ेको हो। गाउँ गाउँमा विद्युतका पोल गाड्ने काम शुरू भइसकेको छ भने हाईटेन्सन लाइन अपि हिमाल गाउँपालिका दुईको धनबोरासम्म पुगेको छ। पोल गाड्ने र तार तान्ने काम अघि बढ़ेसँगै स्थानीय उत्साहित भएका छन्। पोल गाड्ने र तार तान्ने काम अघि बढ़ेपछि भने अब गाउँमा विद्युत आउँछ भन्नेमा स्थानीय ढुक्क भएका छन्। बिजुली बत्ती पुग्ने आसामा दार्चुलाका अपिवासी कारोबार दैनिकको प्रसंग हो। यिनै विभिन्न दैनिक पत्र पत्रिकामा छापिएका विविध प्रसंगसँगै हामी कार्यक्रमको अन्त्यमा आइपुगेका छौं। प्रविधिमा सहयोग गर्नुहुने राजु थापालाई धेरै धन्यवाद दिँदै म श्रीया नेपाल पनि विदा हुन्छु। यसपछि कार्यक्रम अन्तर्संवाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।